यो रेडियो नेपाल हो। अब अच्युत अर्यालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री सुशीला कार्कीद्वारा मतपत्र छपाएको स्थलगत निरीक्षण। प्रतिनिधि सभा सदस्य निर्वाचन आगामी फागुन 21 गते एकै चरणमा हुने प्रधानमन्त्री कार्कीको भनाई। प्रत्यक्षतर्फ 60 निर्वाचन क्षेत्रका लागि 72,60,000 मतपत्र छपाई सकिएको निर्वाचन आयोगद्वारा जानकारी। राजनैतिक दलहरू घोषणा पत्र निर्माणको अन्तिम तयारीमा। र नाइजेरियामा बन्दुकधारीको आक्रमणमा परिकम्तीमा 200 जनाको मृत्यु।
सजिलो अनलिमिटेड रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14**2# गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधि सभा निर्वाचन तोकिएकै मिति आगामी फागुन 21 गते एकै चरणमा हुने बताउनु भएको छ। भक्तपुरको सानुठिमी स्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा भइरहेको मतपत्र छपाईको स्थलगत निरीक्षणपछि संचारकर्मीहरूसँग कुराकानी गर्नुहुँदै प्रधानमन्त्री कार्कीले दुई चरणमा चुनाव नहुने स्पष्ट पार्नुहुँदै सबैलाई निश्चिन्त रहन आग्रह गर्नुभयो। प्रधानमन्त्री कार्कीले मतपत्रको छपाई कार्य हेर्दा उत्साह लागेर आएको बताउनुहुँदै अब जनताले छाप लगाउन मात्रै बाँकी रहेको बताउनुभयो।
एकदम उत्साह लागेर आयो। सबै त्यहाँको कर्मचारीदेखि लिएर हाकिम साहबहरूले यति राम्रो काम गर्नुभएछ कि अब खालि जनताले छाप लाउन मात्रै बाँकी छ। फरक पर्दैन, एउटै एकै दिनमा हुन्छ चुनाव, दुईचोटि हुनेवाला कहीँ छैन, एकै दिनमा हुन्छ। जहाँसम्म लाग्छ मौसम पनि राम्रो हुन्छ।
प्रधानमन्त्री कार्कीले निर्वाचन सम्पन्न भएसँगै निर्वाचन परिणामपछि बन्ने नयाँ सरकारलाई हस्तान्तरण गरेर आफू घर फर्कने बताउनुभयो। आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको 60 निर्वाचन क्षेत्रको मतपत्र छपाई सकिएको निर्वाचन आयोगले जनाएको छ। प्रत्यक्षतर्फ कुल 2,03,23,000 मतपत्र छपाई हुने र हालसम्म 60 निर्वाचन क्षेत्रका लागि 72,60,000 मतपत्र छपाई सकिएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसीले जानकारी दिनुभयो। उच्च हिमाली र दुर्गम क्षेत्रलाई प्राथमिकता दिई मतपत्र छपाई कार्य गरिएको र यही माघ 25 गतेदेखि मतपत्र जिल्ला जिल्ला पठाउने तयारी गरिएको आयोगले जनाएको छ। सड़क यातायातको सहज पहुँच भएका जिल्लामा ट्रक तथा कन्टेनरको माध्यमबाट मतपत्र ढुवानी गरिने र यातायात मार्फत मतपत्र पुर्याउन कठिन हुने जिल्लामा हवाई माध्यमबाट मतपत्र ढुवानी गरिने सहायक प्रवक्ता जीसीले बताउनुभयो। निर्वाचनमा मतबदर हुनबाट रोक्नका लागि आयोगले तयार पारेका नमूना मतपत्र मतदाताको घर घरमा पुर्याई स्थानीय स्वास्थ्य स्वयंसेविका, बाल विकास सहजकर्ता, सामुदायिक अध्ययन केन्द्रका परिचालक र मातृ शिशु कार्यकर्ता मार्फत मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने सहायक प्रवक्ता जीसीले बताउनुभयो। अर्थमन्त्री रामेश्वर खनालले निर्धक्क भएर निर्वाचनको तयारी गर्न सरकारवाला सबैलाई आग्रह गर्नुभएको छ। निर्वाचनको तयारीका विषयमा स्थलगत अनुगमन गर्न बागलुङ पुग्नुभएका मन्त्री खनालले आम नागरिकले शान्तिपूर्ण वातावरणमा मतदान गर्ने व्यवस्था सरकारले बनाइरहेको जानकारी दिनुभयो। अर्थमन्त्री खनालले निर्धक्क भएर चुनावको तयारीमा जुट्न सबैलाई निर्देशन दिँदै नागरिकले भयरहित वातावरणमा मताधिकार प्रयोग गर्न पाउनेमा विश्वस्त रहन आग्रह गर्नुभयो। उहाँले मुख्य निर्वाचन अधिकृतको कार्यालय बागलुङ, जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयको अनुगमन गर्नुभएको थियो। निर्वाचन आयुक्त डाक्टर जानकी कुमारी तुलाधरले फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय एवं भयरहित वातावरणमा सम्पन्न गर्नका लागि निर्वाचन आयोगले प्रभावकारी रूपमा काम अघि बढ़ाएको बताउनु भएको छ। त्यसका लागि आयोगले तालिकाबद्ध रूपमा काम गरिरहेको र हालसम्म 90% भन्दा बढ़ी कार्य सम्पन्न भइसकेको उहाँले जानकारी दिनुभयो। नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले देशमा स्वस्थ राजनैतिक प्रतिस्पर्धाको वातावरण बन्न नसकेको बताउनु भएको छ। नेपाली कांग्रेस केन्द्रीय प्रचार प्रसार समितिले आज ललितपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता चालिसेले हाल निर्वाचनको प्रचार प्रसारलाई लिएर नयाँ र पुरानाको नाममा द्वेष र आक्रोशपूर्ण वातावरण सृजना गर्ने काम भइरहेको बताउनुभयो। प्रवक्ता चालिसेले बाल बालिकालाई राजनैतिक प्रभावमा पारी आफ्ना अभिभावकहरूलाई चुनावी चिन्ह र व्यक्तिको प्रचार गर्न लगाउने, विपरीत राजनैतिक दल तथा नेतृत्वलाई घृणापूर्ण टिप्पणी दिन लगाउने जस्ता अराजनैतिक गतिविधिले स्वस्थ राजनैतिक वातावरण बिथोलिन सक्ने उल्लेख गर्नुभयो। फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राजनैतिक दलहरू घोषणा पत्र निर्माणको अन्तिम तयारीमा जुटेका छन्। विगतमा लोकप्रिय नारासहित महत्वाकांक्षी योजना समेटेर ल्याइएका घोषणा पत्र सरकारमा पुग्दा समेत कार्यान्वयनमा ल्याउन नसकेको आलोचना खेपिरहेका दलहरू यसपटक परिवर्तित परिस्थिति अनुसारको घोषणा पत्र ल्याउनुपर्ने दबावमा परेका छन्। सहकर्मी तुलसी सापकोटाको रिपोर्ट।
प्रतिनिधि सभा सदस्य निर्वाचन आउन अब एक महिना पनि बाँकी छैन। राजनीतिक दलहरू चुनावको तीव्र प्रचार प्रसारमा लागिसक्दा पनि घोषणा पत्र भने सार्वजनिक गरिसकेका छैनन्। तर दलहरू घोषणा पत्र निर्माणको तयारीमा जुटेको दावी गर्दछन्। अघिल्लो चुनावमा लोकप्रिय नारा र महत्वाकांक्षी सपना देखाएर ल्याइएका घोषणा पत्र कार्यान्वयनमा आउन नसकेको भनेर आलोचना खेपिरहेका दलहरू यसपटक भने जनताको आकांक्षा अनुसार कार्यान्वयनमुखी घोषणा पत्र ल्याउने बताउँछन्। भदौ 23 र 24 गतेको जेएनजी आन्दोलनपछि फेरि अवस्थामा दलहरूलाई युवा पुस्ताको माग अनुसार समय सापेक्ष घोषणा पत्र ल्याउन चर्को दबाव पनि छ। निर्वाचनका लागि मनोनयन दर्ता गराएर आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित भइरहेका उम्मेद्वारहरूसँग मतदाताले चुनावी एजेण्डा माग्न थालेका छन्। प्राय सबैजसो दलहरूले परिवर्तित अवस्थालाई प्रतिविम्बित गर्दै जनआकांक्षा, सुशासन र विकासलाई मुख्य एजेण्डा बनाउने गरी घोषणा पत्र तयार गरिरहेको जनाएका छन्। नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले अर्थतन्त्रको विकास र जनताको चाहनालाई सँगसँगै राखेर अगाडि लैजाने गरी व्यवहारिक र कार्यान्वयन योग्य घोषणा पत्र ल्याइने जानकारी दिनुभयो।
जनताले खोजेकै भ्रष्टाचार मुक्त देश हो, जनताले खोजेकै सुशासन हो, जनताले खोजेको विकास हो। यी तीनै कुरालाई केन्द्रबिन्दुमा राखेर नेपाली कंग्रेसले जनताको साथमा, जनताको भनाइमा, जनताको अपेक्षा अनुसार आफूलाई मात्र होइन आफ्नो घोषणा पत्र पनि त्यसैमा प्रतिबद्ध बनाएर लिएर जान्छ।
नेकपा एमाले यसपटक समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न आफू सरकारमा छँदा थालनी गरिएका कामहरू पूरा गर्ने विषयलाई प्राथमिकतामा राखेको नेकपा एमालेका प्रचार विभाग प्रमुख मीनबहादुर शाहीको भनाइ छ।
समृद्ध नेपाल, सुखी नेपालीका राष्ट्रिय आकांक्षाहरू पूरा गर्न जे कामको थालनी गरेका थियौं त्यसलाई एकदमै तीव्र गतिमा अगाडि बढाउने र सँगसँगै पूर्वाधारको क्षेत्रमा, कृषिको क्षेत्रमा कुन कुन क्षेत्रहरूमा हामीले लगानी वृद्धि गर्यो भने मर्यादित रोजगारीहरूको सृजना गर्न सकिन्छ, युवाहरूको भावनालाई, युवाहरूको सहभागिता, पहुँच र सहकार्यलाई कसरी वृद्धि गर्न सकिन्छ भन्ने कुरामा विशेष
नेपाली कम्युनिष्ट पार्टीले मुलुकको यथार्थ अवस्थालाई प्रतिविम्बित गर्दै युवा पुस्ताले उठाएका माग, सुशासन र भ्रष्टाचार मुक्त देश निर्माणलाई प्राथमिकतामा राखेर घोषणा पत्र ल्याउने तयारी गरिरहेको नेता अग्निप्रसाद सापकोटा बताउनुहुन्छ।
सुशासन, समृद्धि र राष्ट्रियता, जनतन्त्र, जनजीविका र रोजगारीको सृजना, बेरोजगारीको अन्त्य, गरिबी हटाउने, जनताको जीवन स्तर उठाउने र सामूहिक प्रगति सपना बाँड्ने भन्दा नि व्यवहारिक र कार्यान्वयन गर्न सकिने खालका घोषणा पत्र आउँछ।
विगतदेखि नै राजतन्त्र, हिन्दू राष्ट्र, प्रदेश संरचनाको खारेजी लगायतका एजेण्डा उठाउँदै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीले यसपटक पनि यिनै विषयहरूलाई प्राथमिकतामा राखेर घोषणा पत्र तयार गरिरहेको छ। राप्रपाका प्रवक्ता मोहन श्रेष्ठ।
राजनीतिक मुद्दाहरू हाम्रो चाहिँ बाँकी छन्, त्यस कारणले गर्दा यो निर्वाचनमा पनि यथास्थितिको विकल्पको रूपमा राज संस्था, हिन्दू राष्ट्र, प्रदेश संरचनाको खारेजी, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, एक व्यक्ति दुई कार्यकाल भन्दा बढी कार्यकारी पदमा बस्न नपाउने, 2047 साल भन्दा पछिका उच्च पदस्थ राजनीतिक र प्रशासनिक नेतृत्वको सम्पत्ति छानबिन गर्नुपर्ने जस्ता विषयहरूलाई नै प्रधानताका साथ लिएर जाँदैछौं।
राष्ट्रिय स्वतन्त्र पार्टीले पनि केही दिनभित्रै घोषणा पत्र सार्वजनिक गर्ने गरी कामलाई तीव्रता दिएको जनाएको छ। मुख्य दलहरू बाहेक कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी र मधेस केन्द्रित दलहरू पनि घोषणा पत्र लेखनमा व्यस्त छन्। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा, राष्ट्रिय जनमोर्चा र हर्क साङपाङ नेतृत्वको श्रम संस्कृति पार्टीले आफ्ना घोषणा पत्रहरू सार्वजनिक गरिसकेका छन्। यसपटकको चुनावमा मुलुकको आर्थिक विकासलाई केन्द्रमा राख्दै नवयुवा पुस्ताले उठाउँदै आएको सुशासन, स्थिरता, रोजगारी जस्ता विषयलाई दलहरूले घोषणा पत्रमा समेट्न सके परिवर्तित राजनीतिक सन्दर्भलाई सम्बोधन गरेको ठहरिने मतदाताहरूको अपेक्षा छ। तुलसी सापकोटा, रेडियो नेपाल, काठमाडौँ।
आगामी प्रतिनिधि सभा निर्वाचनको प्रचार प्रसारका क्रममा भ्रामक विज्ञापन प्रकाशन प्रसारण नगर्न र नगराउन उम्मेद्वारहरूलाई विज्ञापन बोर्डले आग्रह गरेको छ। बोर्डले आज प्रेस विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जाल लगायतमा कुनै दल तथा दलका उम्मेद्वार तथा नेता एवं कार्यकर्तालाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा होच्याउने, भ्रम सृजना गर्ने जस्ता कार्य भइरहेको गुनासो बोर्डमा प्राप्त भइरहेकाले त्यस्तो कार्य नगर्न र नगराउन आग्रह गरेको हो। बोर्डले त्यस किसिमका गतिविधि भए गरेको पाइएमा कानून बमोजिम कार्यवाही गरिने जनाएको छ। राष्ट्रिय मानवाधिकार आयोगले निर्वाचन आचार संहिताको पूर्ण पालना गर्दै निर्वाचनलाई मानव अधिकार मैत्री बनाउन आयोग सम्बद्ध सबै पक्षलाई आग्रह गरेको छ। आयोगले निर्वाचनमा पर्यवेक्षण गर्ने विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिसँग आज गरेको छलफलमा निर्वाचनलाई मानव अधिकार मैत्री बनाउन आग्रह गरेको हो। आयोगमा मानवाधिकार अनुगमनबाट निर्वाचन आयोगले तयार गरेको निर्वाचन आचार संहिता केही दल र उम्मेद्वारहरूबाट उल्लंघन भएको भनी प्रश्न उठेको, निर्वाचन पूर्व नै अमुक उम्मेद्वारले जित्छ भनी समाचार तयार गरी भ्रम सृजना गरेको र मतदाता शिक्षा प्रभावकारी हुन नसकेको जनाएको छ। नेपाल पेड्रियाट्रिक सोसाइटीले आगामी संसदीय निर्वाचनलाई बाल स्वास्थ्य र बाल अधिकार सुनिश्चित गर्ने अवसरका रूपमा उपयोग गर्न सबै राजनैतिक दललाई आह्वान गरेको छ। सोसाइटीले आज विज्ञप्ति जारी गर्दै निर्वाचन घोषणा पत्रमा बाल मैत्री नीति कार्यक्रम र पर्याप्त लगानी स्पष्ट रूपमा समावेश गरेर देशको दीर्घकालीन विकासलाई पूर्णता दिन आग्रह गरेको हो। प्रतिनिधि सभा सदस्य निर्वाचनमा एउटा मात्रै निर्वाचन क्षेत्र रहेको जुम्लामा यति बेला उम्मेद्वारहरू मतदाता रिझाउन गाउँमा केन्द्रित भएका छन्। जुम्लामा एक स्वतन्त्र सहित 10 जना उम्मेद्वार चुनावी मैदानमा छन्। जुम्लाबाट संवाददाता सागर परियारको रिपोर्ट।
एउटा मात्रै निर्वाचन क्षेत्र रहेको जुम्लामा चुनावी सरगर्मी बढेको छ। फागुन 21 गते हुने निर्वाचनका लागि 1 जना स्वतन्त्र र 1 महिला सहित 10 जना उम्मेद्वार चुनावी मैदानमा उत्रिएका छन्। मतदाता रिझाउन उम्मेद्वार गाउँ गाउँमा पुगे पनि मतदाताहरू जुम्लाको समृद्धि र विकास गर्ने केही नयाँपन दिने उम्मेद्वारलाई मतदान गर्ने सोचमा छन्। चन्दनाथ नगरपालिका 4 का स्थानीय देवी सिमखाडा,
बाटो पानी सबै कुराहरू हेर्छ राम्रो
केही उम्मेद्वारहरूले जुम्लालाई सांस्कृतिक राजधानीदेखि सिजामा छुट्टै अस्पतालसम्म निर्माण गर्ने महत्वाकांक्षी चुनावी एजेण्डा अघि सारेका छन्। तथापि जुम्लामा शिक्षा, स्वास्थ्य, खानेपानीका समस्या जिउका त्यौ रहेका छन्। मतदाताहरू भने प्रतिनिधि सभाको निर्वाचन स्थानीय तहको जस्तो चुनाव नभएकाले निकै सुझबुझपूर्ण रूपमा नेतृत्व छान्नु पर्ने निष्कर्षमा छन्। जुम्लाको पीड़ा बुझ्ने उम्मेद्वारलाई भोट दिनुपर्ने तातोपानीका स्थानीय भक्त रावलको भनाइ छ।
चुनाव स्थानीय जस्तो होइन, पालिका जस्तो होइन, असल नेता छानेर जुम्ली पीडालाई नेता कसैको दबाबमा हाल्ने चुनाव होइन, आफ्नो अमूल्य मतलाई सोचेरै आउने नेताको सोच बुझेर मात्रै जानुपर्छ।
चुनावी सरगर्मी बढ्दै गएपछि जुम्लामा दुष्प्रचार पनि उत्तिकै बढेको छ। आफू स्थापित हुन विभिन्न दलका नेता तथा उम्मेद्वारहरूले जनतालाई भ्रमित हुने गरी प्रचार गरिरहेका छन्। तर मतदान गर्न पाउने मतदाताको अधिकारलाई रक्षा गर्दै दुष्प्रचारबाट पनि सचेत हुन जरूरी छ। पत्रकारहरूले सत्य तथ्य सूचना प्रवाहमा जोड़ दिन र मतदाताहरूले उम्मेद्वारका एजेण्डा हेरेर मात्रै मतदान गर्नुपर्ने नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष पुन प्रसाद चौलगाईले बताउनुभयो।
जुन नेताले जिल्लाको विकास गर्न सक्छ उसका चाहिँ स्पष्ट एजेण्डाहरू के छन् भन्ने कुरालाई हेरेर आफूलाई विश्वास लागेको उम्मेद्वारलाई मतदान गर्नुपर्छ। चुनाव नजिकै गर्दा जिल्लामा विभिन्न किसिमका दुष्प्रचारहरू भइरहेका छन्। यस्ता दुष्प्रचारहरू नगर्नको लागि चाहिँ सम्पूर्ण मिडिया कर्मीलाई म आग्रह गर्दछु।
महत्वाकांक्षी योजना बोकेर उम्मेद्वारहरू गाउँ गाउँमा पुगे पनि जुम्लाको भाग्य र भविष्य बदल्न सक्ने योजना भएका र नीति निर्माणदेखि रोजगारी सिर्जनाका पक्षलाई जोड़ दिने उम्मेद्वारलाई निर्वाचित गर्न जरूरी छ। सागर परियार, रेडियो नेपाल, जुम्ला।
गृहमन्त्री ओम प्रकाश अर्यालले विद्युतीय सरकारको अवधारणा कार्यान्वयनमा नेपाल टेलिकमको भूमिका महत्वपूर्ण रहेको बताउनु भएको छ। नेपाल दूरसंचार कम्पनी लिमिटेड नेपाल टेलिकमले 22 वार्षिकोत्सवका अवसरमा आज केन्द्रीय कार्यालयमा आयोजना गरेको समारोहमा गृहमन्त्री अर्यालले प्राकृतिक विपदका सूचना समयमै सर्वसाधारणमा पुर्याउन टेलिकमले खेलेको तदारूकताको प्रशंसा गर्नुभयो।
प्राकृतिक विपद, महामारी वा अन्य आपतकालीन अवस्थाहरूमा नेपाल टेलिकमले खेलेको भूमिका स्मरणीय र प्रशंसनीय रहेको छ। कम्पनीले सेवा विस्तारका साथ साथै डिजिटल डिभाइड न्यूनीकरण, डिजिटल साक्षरता विस्तार, विद्युतीय सरकारको अवधारणाको कार्यान्वयन र ज्ञानमा आधारित समाज निर्माणको माध्यमबाट राष्ट्र निर्माणमा योगदान पुर्याउँदै आएको छ। आज दूरसंचार सेवा व्यवसाय मात्र होइन मानवीय जीवनको आधारभूत तत्व र शैक्षिक, सामाजिक एवं आर्थिक विकासको पूर्वाधार बनिसकेको छ।
कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव लक्ष्मी कुमारी बस्नेतले टेलिमेडिसिन, टेली एजुकेशन लगायतका सेवा दूरदराजमा विस्तार गर्न सरकार प्राथमिकताका साथ लागि परेको बताउनुभयो। नेपाल टेलिकम संचालक समिति अध्यक्ष समेत रहनुभएकी सचिव बस्नेतले टेलिफोन सेवा विस्तार, गुणस्तर वृद्धि र सबैको पहुँचका लागि कम्पनी अझै मेहनतका साथ अगाडि बढ्नुपर्नेमा जोड़ दिनुभयो। वार्षिकोत्सवका अवसरमा कम्पनीले कर्मचारीहरूलाई दीर्घ सेवा पदक र सम्मान गर्नुका साथै उत्कृष्ट सेवा दिने कार्यालयहरूलाई पुरस्कार समेत प्रदान गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिल कुमार सिन्हाले अभौतिक सांस्कृतिक सम्पदाको अनिवार्य रूपमा संरक्षण तथा प्रवर्धन गर्नु राज्यको दायित्व भएको बताउनु भएको छ। विधायन व्यवस्थापन समितिको आज बसेको बैठकमा अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 माथिको छलफलमा मन्त्री सिन्हाले अभौतिक सांस्कृतिक सम्पदाको संरक्षण राज्यको दायित्व भएकाले विधेयकलाई संघीय कानूनको रूपमा व्यवस्था गर्नुपर्ने बताउनुभयो। बैठकमा सांसदहरूले सबै समुदायको रैथाने परम्परागत सीप र अभौतिक सांस्कृतिक सम्पदा अध्ययन गर्ने विभिन्न संस्थाहरूलाई प्राथमिकतामा राखी संस्कृतिलाई सामुदायिक पहिचानसँग जोडेर विधेयकमा समावेश गर्नुपर्नेमा जोड़ दिनुभयो। बुद्ध जन्मस्थल लुम्बिनीमा बुद्ध जयन्तीको अवसर पारेर आगामी वैशाखमा तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन आयोजना हुने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा लुम्बिनी विकास कोषका अध्यक्ष अनिल कुमार सिन्हाको अध्यक्षतामा आज बसेको परिषद बैठकले लुम्बिनीको पर्यटन प्रवर्धन तथा पर्यटक आगमन बढ़ाउने उद्देश्यले अन्तर्राष्ट्रिय समुदायमा लुम्बिनीको प्रचार प्रसारलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित आगामी वैशाख 16 र 17 गते सम्मेलन आयोजना गर्ने निर्णय गरेको हो। बैठकले कोषका उपाध्यक्ष डाक्टर ल्यारक्याल लामाको संयोजकत्वमा 10 सदस्यीय मूल समारोह समिति गठन गरेको छ। यसअघि भएको पहिलो र दोस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनले नेपालको धार्मिक, सांस्कृतिक तथा पर्यटन क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको लुम्बिनी विकास कोषले जनाएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोग्य वस्तुमा देखिएको अस्वाभाविक मूल्यवृद्धि समायोजन गर्न उत्पादक, पैठारीकर्ता र वितरकलाई निर्देशन दिएको छ। विभागले प्रेस विज्ञप्ति जारी गर्दै बजारमा अनावश्यक मूल्यवृद्धि नियन्त्रण गरी प्रतिस्पर्धी र स्वच्छ बजार व्यवस्था कायम गर्न निर्देशन दिएको जनाएको छ। पर्सा जिल्लाका 950 किशोरीलाई पाठेघरको मुख क्यान्सर विरूद्धको ह्युमन पापिलोमा भाइरस एचबीबी खोप लगाइएको छ। पर्वत जिल्लाका 61 वडामा रहेका 127 विद्यालयका कक्षा 6 अध्ययन गर्ने छात्रा र विद्यालय नजाने 10 वर्ष उमेरका किशोरीलाई अभियान मार्फत खोप सञ्चालन गर्न लागिएको हो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। अफ्रिकी राष्ट्र नाइजेरियाको क्वारा र काछिना राज्यमा बन्दुकधारीहरूको आक्रमणमा परि कम्तीमा 200 जनाको मृत्यु भएको छ। आक्रमणपछि त्यहाँका राष्ट्रपति बोला अहमद टिनुबुले तत्काल सैनिक कार्यवाही अघि बढ़ाउन निर्देशन दिनुभएको छ। बन्दुकधारीहरूले पसल र स्थानीय नेताहरूको घरमा आगो लगाएका त्यहाँ कार्यरत रेडक्रसले जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र अमेरिका बीचको सम्बन्ध अत्यन्त सुमधुर रहेको बताउनु भएको छ। चिनिया राष्ट्रपति सी चिन फिनसँग टेलिफोन सम्वादपछि सामाजिक सञ्जालमा राष्ट्रपति ट्रम्पले चीनसँग अमेरिकाको र राष्ट्रपति सीसँग आफ्नो सम्बन्ध निकै सुमधुर रहेको बताउनु भएको हो। राष्ट्रपति ट्रम्पले आगामी अप्रेलका लागि तय भएको चीन भ्रमणलाई लिएर आफू निकै उत्साही भएको पनि जानकारी दिनुभएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
नेपालको निर्माण क्षेत्रको विकासमा केन्द्रित नेपाल बिल्कण अन्तर्राष्ट्रिय प्रदर्शनी बिहिबारदेखि काठमाडौँको बिरकुटी मण्डप स्थित प्रदर्शनी स्थलमा शुरू भएको छ। माघ 25 गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा निर्माण क्षेत्रसँग सम्बन्धित स्वदेशी तथा विदेशी प्रविधि, निर्माण सामग्री र सेवाहरूलाई एउटै मंचमा प्रस्तुत गरिएको छ। प्रदर्शनीमा 300 भन्दा बढ़ी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डहरूका 200 भन्दा बढ़ी स्टल मार्फत निर्माण उद्योगका नवीनतम सेवा तथा सामग्रीहरू प्रदर्शन गरिएको छ। आर्थिक वर्षको 6 महिनामा बिरगंज नाकाबाट 4,56,00,000,000 रूपियाँ बराबरका 32,331 अन एसेम्बल मोटरसाइकलहरू आयात भएका छन्। ती सवारी साधनको आयातबाट 4,43,00,000,000 राज्य कोषमा दाखिला भएको छ। बिरगंज भन्सार कार्यालयका अनुसार चालू आर्थिक वर्षको पहिलो 6 महिनामा 45,81,00,000 बराबरका 4,567 मोटरसाइकल आयात भएका छन्। त्यसै गरी चालू आर्थिक वर्षको 6 महिनामा 58,18,00,000 बराबरका 4,594 विद्युतीय मोटरसाइकलहरू आयात भएका छन्। पछिल्ला केही कारोबार दिन घटेको नेपाली शेयर बजारको परिसूचक नेप्सले बिहिबार दोहोरो अंकले सुधार भएको छ। साताको अन्तिम कारोबार दिन बिहिबार परिसूचक 27.19 अंकले बढेर 2,708.70 बिन्दुमा पुगेको छ। यस दिन बजारको कारोबार रकममा पनि उल्लेख्य सुधार भएको छ। बिहिबार बजारमा 3,55,00,000 किता शेयरहरू 11,58,00,000 रूपियाँमा किनबेच भएका छन्। यस दिन 201 कम्पनीको शेयर मूल्य बढ्दा 55 कम्पनीहरूको शेयर मूल्य घटेको छ। यही माघ 25 देखि 29 गतेसम्म चितवनमा अन्तर्राष्ट्रिय डेरी एक्सपो आयोजना हुने भएको छ। एक्सपोमा उन्नत जातको गाईको प्रदर्शनी प्रमुख रूपमा गरिने भएको छ। व्यावसायिक रूपमा राम्रो नस्ल भएको गाई कहाँ पाइन्छ र त्यसबाट हुने फाइदाका बारेमा किसानहरूलाई जानकारीका लागि गाई प्रदर्शन गर्न लागि चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले जानकारी दिनुभयो।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेलकुद समाचार।
टी20 विश्वकप अघिको वार्म अप खेलमा नेपालले क्यानाडामाथि 6 विकेटको शानदार जित हासिल गरेको छ। बिहिबार चेन्नई स्थित महाराष्ट्र एसोसिएसन रंगशालामा क्यानाडाले दिएको 162 रनको प्रतिस्पर्धात्मक लक्ष्य नेपालले 18 ओभरमा 4 विकेट गुमाउँदै पूरा गर्यो। नेपालका लागि ओपनर आसिफ शेखले अर्धशतकीय पारी खेले। रिटायर्ड आउट हुनु अघि विकेट किपर आसिफले 58 रनको शानदार पारी खेले। त्यस्तै तेस्रो नम्बरमा आएका सन्दीप जोराले 44 रनको योगदान गरे। त्यसपछि आएका गुलशन झाले अभिजित 31 रन बनाए। क्यानाडाका लागि जसकरण सिंह, साद विन जफर र अजय भीर सिंहले समान 1 विकेट लिए। त्यसअघि टस जितेर ब्याटिङ रोजेको क्यानाडाले विश्वओभरको समाप्तिमा 6 विकेट गुमाउँदै 161 रनको एकफल खडा गरेको थियो। नेपालका लागि सन्दीप लामिछाने र कुशल भुर्तेलले समान 2 विकेट लिए। त्यस्तै सुम्पाल कामी र नन्दन यादवको नाममा समान 1 विकेट रह्यो। यसअघि नेपालले मंगलबार पहिलो वार्म अप खेलमा युएलाई पनि 7 विकेटले हराएको थियो। कप्तान रोहित कुमार पौडेलले आईसीसी टी20 विश्वकपमा सुपर 8 पुग्न खेल्ने बताएका छन्। बिहिबार मुम्बईको वानखेडी रंगशालामा भएको पत्रकार सम्मेलनमा बोल्दै रोहितले सुपर 8 पुग्न खेल्ने बताए। उनले पछिल्लो समय समुचरणमै बिताएको स्मरण गर्दै नयाँ कीर्तिमान तोड्ने बताएका छन्। सन् 2014 र सन् 2024 विश्वकप खेल्दा नेपाल समुचरणबाट माथि उठ्न सकेको थिएन। यसपटक नेपालले समूह सीमा इङ्ल्याण्डसहित वेस्ट इण्डिज, स्कटल्याण्ड र इटालीसँग खेल्नेछ। रोहितले विश्वकपमा टेस्ट राष्ट्रलाई हराउने योजना रहेको बताए।
खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज राति तराई भूभागका थोरै स्थानमा हुस्सु रहनेछ भने देशको पहाड़ी र हिमाली भूभागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 23.4 डिग्री सेल्सियस, न्यूनतम 6.4 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 20 डिग्री सेल्सियस, न्यूनतम 5.1 डिग्री सेल्सियस। पोखराको अधिकतम 22.6 डिग्री सेल्सियस, न्यूनतम 9.6 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम 24.5 डिग्री सेल्सियस, न्यूनतम 5.4 डिग्री सेल्सियस। र दिपायलको अधिकतम 26.5 डिग्री सेल्सियस, न्यूनतम 3.6 डिग्री सेल्सियस। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रधानमन्त्री सुशीला कार्कीद्वारा मतपत्र छपाएको स्थलगत निरीक्षण। प्रतिनिधि सभा सदस्य निर्वाचन आगामी फागुन 21 गते एकै चरणमा हुने प्रधानमन्त्री कार्कीको भनाई। प्रत्यक्षतर्फ 60 निर्वाचन क्षेत्रका लागि 72,60,000 मतपत्र छपाइसकिएको निर्वाचन आयोगद्वारा जानकारी। राजनैतिक दलहरू घोषणा पत्र निर्माणको अन्तिम तयारीमा। र नाइजेरियामा बन्दुकधारीको आक्रमणमा परि कम्तीमा 200 जनाको मृत्यु। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।